الله الرحمن الرحيم يحضون صلي على رسول الكريم کتاب حفیظ یزدانی جو ترجمہ الفتح ربانی کا حضرت شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کی اصلاحی مجالس کا مجموعہ ہے. ہماری اتوار کی مجلس میں اس میں سے پڑھا جا رہا ہے. گزشتہ اتوار کو 15ویں مجلس ختم ہوئی, آج 16ویں مجلس انشاءاللہ اس میں سے کچھ پڑھا جائے گا. یہ منگل کے دن 11 ذی القعدہ 543 ہجری میں آپ کے مدرسہ معمورہ میں ہوئی تھی. یہ پہلے بھی کئی دفعہ رد کیا جا چکا کہ حضرت کی عادت مبارکہ ہفتے میں 3 وار فرمانے کی تھی, 2 آپ کے مدرسہ معمورہ میں اور 1 آپ کی خانقاہ شریف میں, لیکن مقصود ایک ہی تھا. یعنی یہ نہیں کہ مدرسہ معمورہ میں کوئی اور مقصود اور خانقاہ میں اور, یعنی یہ جو مجلسیں ہیں یہ صرف دل کی اصلاح ہی کے لیے تھیں. جو لوگ آپ کی خدمت میں آتے تھے اپنے دل کی اصلاح کے لیے, یہ ارشادات ان کے لیے ہیں. اور ہمارا مقصد بھی یہی ہے یہاں جمع ہونے سے, بیٹھنے سے, اس تعلق سے کہ ہمارے دلوں کی بھی کامل اصلاح ہو جائے, ہمارے دل بھی بن جائیں, سنور جائیں, پاک ہو جائیں, صاف ہو جائیں, شفاف ہو جائیں, اللہ پاک کی معرفت کو حاصل کرنے والے بنیں, اللہ پاک کی محبت سے معمور ہو جائیں, اللہ کی ہر اطاعت پر شوق اور رغبت سے ابھارنے والے ہوں, اللہ کی ہر نافرمانی سمے روکنے والے ہوں. تو ان ارشادات کی جب تاثیر ہے, اگر اللہ سے مانگ کر بیٹھیں گے انشاءاللہ یہ تاثیر ہمارے دلوں میں بھی اترے گی, اور جو ہم چاہتے ہیں کہ ہمارے دلوں کی اصلاح ہو جائے اس میں مدد ملے گی. یہ ابھی جو میرا سفر تھا بٹگرام کا, وہاں بھی ایک اتوار کو اسی مجلس کو ایسے ہی کھولا, اس کے سامنے یہ آ گئی, کیونکہ یہ کتاب تو یہاں پڑی ہوئی تھی تو یہ اس کا کچھ حصہ وہاں بھی پڑھا گیا تھا. اس وقت میں یہ صرف چند الفاظ پڑھ لوں گا, اس کی تفصیل وہاں بڑی تفصیلی بات اس پر ہوئی. غالباً یہ 7 اگست کی اتوار کی ہے, ہمارے نیٹ پہ موجود ہے, اس کی تفصیل ہے وہاں سے دیکھ سنی جا سکتی ہے مجھے نا. تو یہاں فرماتے ہیں اول کچھ اور تقریر کی, اس کے بعد فرمایا. جو صاحب لکھنے پر معمول تھے یہ وہ فرما رہے ہیں, اور یہ امانت ہے. یہ بھی شروع کر دیتے ہیں لیکن امانتاً لکھ دیا ہے کہ اس سے پہلے کچھ تقریر ہوئی جو لکھی نہیں جا سکی, کوئی وجہ جو بھی ہوگی, تو ابتدا نہیں ہے یہاں سے, کچھ تقریر کے بعد پھر یہ فرمایا ہے. اول کچھ اور تقریر کی, اس کے بعد فرمایا ہے. حسن بصری رحمۃ اللہ علیہ نے فرمایا ہے, اپنے اکابر کا حوالہ دے رہے ہیں. حسن بصری رحمۃ اللہ فرمایا ہے, دنیا کی احانت کرو, اللہ کی قسم تو اپنی احانت کے بعد ہی لذیذ بنتی ہے. اب اس کا ظاہر تو بڑا عجیب ہے اور ہم پریشان ہو جائیں گے. یہ کون فرما رہے ہیں؟ شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ. پھر عرض کر دیں کہ ارشادات ان کے لیے ہیں جو آپ کے پاس اپنے نفس کے تزکیے کے لیے, دل کے تزکیے کے لیے آئے ہوئے. نفس کے منفی جذبات پر قابو پانے کی استعداد لینے کے لیے, دل کے اندر اس شفافت, لطافت, پاکیزگی کی لینے کے لیے کہ جس پر دل کے اندر ایسی استعداد آئے جو اللہ کی خوشنودی سے قریب کر دے, اس کی رضا کے قریب کر دے, یعنی اس کی رضا اور خوشنودی جس میں ہے وہ شریعت مطہرہ میں ہے، اس کی ماننے میں ہے، اس کی اطاعت میں ہے، اس کی نافرمانی کو چھوڑنے میں ہے، یہ ساری کی ساری شریعت مطہرہ جو جناب رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے اللہ نے ہمیں عطا فرمائی ہے، اس پر چلنے میں ہے. تو اس چلنے میں رکاوٹ ہمارا اپنا نفس ہے، اور یہ نفس جو دل میں علائشیں ڈال دیتا ہے اور ہمیں مجبور کر دیتا ہے، کم ہمت کر دیتا ہے، ہمیں سست کر دیتا ہے، یہ اپنے مزے کے لیے یہ ہمیں روک دیتا ہے. ان رکاوٹوں کے ازالے کے لیے یہ ارشادات اس لیے ہیں، اس لیے تھوڑے سے ذرا اونچے درجے کے ہیں، لیکن غور کریں گے تو اللہ سمجھائیں گے بھی، اللہ سے مانگیں گے تو اللہ ہمارے دلوں کی بھی اصلاح فرمائیں گے. اس لیے وہ اپنے اقابر حضرت بصری رحمۃ اللہ علیہ بہت بڑے بزرگ گزرے ہیں، ان کا مقولہ نقل سناتے ہیں سنا رہے ہیں، اور وہ اپنے تجربات بتا رہے ہیں، وہ اپنے مشاہدات بتا رہے ہیں. جیسے میں اکثر عرض کرتا ہوں کہ پیر کا لفظ جو ہے فارسی کے اندر بوڑھے کو کہتے ہیں، یعنی بوڑھے نے زیادہ زندگی گزاری ہوئی ہے، اس کے تجربات زیادہ ہیں، اس کے مشاہدات زیادہ ہیں، اس کے تجربات سے فائدہ اٹھا لو. جیسے عام سی بات ہے، ہم اپنے سینئر کی مانتے ہیں، جس پیشے میں بھی ہوں جو ہم سے زیادہ جس نے کام کا سیکھا ہوا اس پر اعتماد کیا جاتا ہے. یہاں یہی ہے، پیر کے لفظ سے اب ہمارے دلوں میں خلجان آ جاتا ہے، کیونکہ پیر کا لفظ کبھی مقدس محترم سمجھا جاتا تھا، آج کل کے زمانے میں نہیں ہے، کیونکہ ہم نے پیر ایسے دیکھے ہیں اور ایسے واقعات سنے ہیں اور ایسے اسکینڈل ہمارے سامنے آتے رہتے ہیں اس سے وہ جیت. حالانکہ اصل یہ ہے کہ پیر وہ بوڑھا ہے جس نے نفس سے مقابلہ کیا، کشتی کی، جنگ کی، شیطان کے ساتھ ٹکر ہوئی ہے، اور انہوں نے اس فن کو سیکھا اور اس کو مغلوب کیا ہے، اور اللہ کی اطاعت پر آئے، اللہ کے تقرب کو حاصل کرنے والے اعمال خوب کیے، اور اس میں جو رکاوٹوں کو انہوں نے دور کیا تو ان کے تجربات ہیں، اس سے فائدہ اٹھا لے. یہی ہے یہاں مرشد، وہی ہے، یعنی اس کے ارشادات اس تجربات کی بنا پر جو ہے. تو یہ یہاں جو فرما رہے ہیں حسن بصری رحمۃ اللہ علیہ کا یہ مقولہ جو ہے وہ مشاہدات ہیں کہ دنیا کی اہانت کرو، پھر وہ قسمیاں فرما رہے ہیں کہ اللہ کی قسم وہ اپنی اہانت کے بعد بھی لذیذ بنتی ہے. اب یہ بات ہمارے لیے مشکل ہے، ہمیں تو مزیدار لگ رہی ہے دنیا، ہمیں تو اس کی خاطر ہم پتہ نہیں کیا کچھ کر رہے ہیں. اللہ سے مانگے کہ اللہ ہمیں سمجھا دے کیا فرمانا چاہ رہے ہیں اور دنیا کیا ہے. چلو پھر اب چرچا چلو، دنیا ہے کیا چیز ہے، جس کو یہ دنیا فرما رہے ہیں وہ کچھ اور ہے اور ہمارے ذہن میں کچھ اور ہے، وہی ہے بات ساری. جو تاثر ان کا ہے جس بنا پر ہمارے وہ کچھ اور ہے اور ہمارا تاثر کچھ اور ہے. ایک ہی اصطلاح ہوتی ہے، ایک جگہ کچھ اور اس کا مانا، ایک جگہ کچھ اور مانا، یہ آنا دنیا کے اندر بھی ہے. شاہی میں سن 80 کے قریب غالباً 80 کے جماعت میں گئے ہوئے گشت کرنے کے لیے چلے گئے، جیسے معمول تبلیغی جماعت کا ہوتا ہے. تو مقامی ساتھی رہبر ہمارا جہ رہا ہے، وہ ہمیں گشت کرا رہا ہے. مسجد سے نکلنے کے بعد جو ہے وہ دروازے پر دستک دیتا ہے، بندے بلاتا ہے، اس سے تعارف کراتا ہے. وہی ہے نا کہ ان ساتھی آئے مسجد سے ان کی بات سن لو. وہ ایک لفظ ہر جگہ کہے کہ مسجد میں دین کی گپ ہو رہی، اپنی بروہی زبان ان کی وہی، اس میں یہ صاف لفظ گپ سنا گیا، سمجھ میں بھی آ گیا کہ یہ کہہ رہا ہوں گپ ہو رہی ہے. ہمیں تو غصہ آ رہا ہے कि ये क्या कह रहे हैं, क्यों जी हमारे इन इलाकों के अंदर ये इस्तेमाल गप किस लिए इस्तेमाल होती है, क्यों जी है ना तो गुस्सा खूब। लेकिन वो हर जगह कह रहे हैं, हर दरवाजे पर क्या, हर एक से कह रहा है। फिर समझ में आ गई उसको ये इनके यहाँ गलत चीज नहीं है, वहां गप से मुराद गुफ्तगू है ना। लाइत बदल गई ना कि वो क्या कह रहा है कि दीन की बात हो रही, गुफ्तगू हो रही। अब वो लफ्ज हमारे यहाँ इंतहाई बुरा और उनके यहाँ, इसी तरीके से लफ्ज की बात कर रहा हूँ कि यहाँ जो फरमाया कि दुनिया की एहानत करो, दुनिया की एहानत करो, अल्लाह की कसम वो अपनी एहानत के बाद ही लजीज बनती है। तो मैं अर्ज कर रहा हूँ कि उनके नजदीक कुछ और हमारे नजदीक कुछ और है। अल्लाह ये हमें समझा दे, यानी दुनिया की हकीकत हमारे सामने खुलकर आ जाए। मसनवी शरीफ में हजरत मौलाना रूम रहमतुल्लाह अलैह दुनिया की तारीफ क्या फरमाते हैं, हर जमाने में अल्लाह के बंदों ने इसके लिए उसका कुछ तस्करा किया है। हजरत खानी रहमतुल्लाह फरमाया करते थे तीन किताब अलबेली यानी बहुत ही प्यारी, कुरान शरीफ, बुखारी शरीफ, मसनवी शरीफ। हजरत थानी रहमतुल्लाह का मकबूला है तीन किताब अलबेली, बहुत प्यारी, कुरान शरीफ, बुखारी शरीफ और मसनवी शरीफ। अब मसनवी शरीफ जो है ये मजमू है बहुत बड़ा, उनका मौलाना रूम रहमतुल्लाह अलैह है। उसमें एक शेर जो मैं इस दुनिया के ताल्लुक से, उन्होंने खुद ही सवाल कायम करके खुद ही जवाब दे रहे हैं, चीज तो दुनिया, फारसी में है ना, चीज दुनिया, दुनिया क्या है, ये सवाल है, चीज दुनिया, दुनिया क्या है, अज खुदा गाफिल गुजर, अल्लाह से गाफिल हो जाना, दुनिया क्या है, अल्लाह से गाफिल हो जाना, नेक उमाशो नखराओ फर्जम दोजन, ये लिबास का नाम नहीं है, ये सोने चांदी का नाम नहीं है, बीवी बच्चों का नाम नहीं है। अब बताओ, यानी इसका मतलब उस जमाने में भी इसी को दुनिया समझा जा रहा था, हम भी समझते हैं। कि खाने पीने के चक्करों में, लिबास के चक्कर में, शादी ब्याह के चक्करों में, जेवरात की भी दुनिया 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 दुनिया, हम भी इसी को कह रहे हैं। हजरत हमारे मौलाना की दुनिया किसका नाम नहीं है, दुनिया नाम किसका है, अल्लाह से गाफिल होना। यानी अगर अल्लाह से गाफिल होकर इन चीजों को हासिल किया जाएगा ये दुनिया बन जाएगी, और अल्लाह को याद करके यानी उसकी तामील में उसके हुक्म की पाबंदी करते हुए उस शरीयत के मुताबिक जो हदूद व हुदूद मुकर्रर की है इनके अंदर रहते हुए ये अंदर की जायज ख्वाहिशात को जायज तरीकों से शरीयत मुताबिक के हदूद के अंदर रहते पूरा किया जाएगा तो ये दुनिया नहीं है। ये दुनिया कब बनेगी, जब ये अल्लाह से गाफिल होकर उसके हुक्म को तोड़ते हुए शरीयत की है नाफरमानी करते हुए ये दुनिया। तो यही लफ्ज एक ही होता है, माहियत इसकी समझने की बात था, अल्लाह समझा दे। तो अल्लाह पाक ने हमें क्योंकि इस दुनिया में भेजा है, इस दुनिया के अंदर रहने के दौरान में अल्लाह ने कुछ ख्वाहिशात हमारे अंदर रखी हैं, हर इंसान के अंदर रखी हैं, उनको अगर जायज तरीकों से पूरा किया जाएगा वो दुनिया نہیں ہوگی. کب دنیا بنے گی؟ جب ناجائز ہوئی تو, جب تجاوز کریں گے. اب اس کو سمجھ لیں, دنیا کی اہانت کرو. یہاں مراد یہ ہے جب نفس یہ تقاضا کرے کہ غلط طریقوں سے خواہش آپ کو پورا کرو تو اس کو کیا کرو, سمجھتے ہیں, توہین کرو اس کی. کیا کر رہے ہیں, کیا سلوک کر رہے ہیں؟ میں معصوم عرض کر رہا ہوں, اللہ کی قسم تو اپنی احانت کے بعد ہی لذیذ بنتی ہے. جب اس کی توہین کی بچ گئے پھر مزہ آئے گا. وہ جو مزہ جس جو ہمیں نظر آ رہا ہے یہ مزہ اس کے مقابلے میں کچھ نہیں ہے. ہے مزہ یہ بھی ہے, یہ گندے مزے بھی ہیں, ایسے نہیں ہے, لیکن وہ لذت جو ہے جو اللہ کی اطاعت کے ساتھ ہے, اللہ کی فرما برداری کے ساتھ ہے, شریعت مطالعہ کی پابندی کے ساتھ ہے. اب دیکھیے فرمایا گیا ہے کہ جب یہ نظر اللہ کی حرام کی ہوئی چیز کو دیکھنے سے رک جائے, جس چیز سے منع کیا گیا, سمجھ گئے سارے اس بات کو کہ نہیں, اگر یہ نگاہ رک جائے جھک جائے اس کو دیکھنے جس سے منع کیا گیا ہے, اللہ کے ڈر سے کہ اللہ نے منع کیا ہے, نفس تقاضا کر رہا ہے کہ دیکھ لے, دیکھنے میں مزہ ہے اور آتا ہے, لیکن اللہ کے حکم کی تعمیل میں اس کے خوف سے اس کی خشیت سے اپنے نفس کو لگام لگائی, اس کو روکا اور نگاہ کو جھکا لیا, فرمایا گیا ہے کہ اس کو اللہ پاک ایسی ایمان کی لذت اور حلاوت نصیب فرمائیں گے جس کی لذت اس کا دل محسوس کرے گا. یعنی جس مزے کے لیے دیکھ رہے ہو وہ مزہ کچھ نہیں ہے اس کے مقابلے میں جو نہ دیکھنے میں اللہ دیں گے. تو مزہ تو وہ بھی ہے, جیسے اکثر مثال بازے بارے بزرگ فرماتے ہیں, خارش کا مزہ ہر ایک کو تجربہ ہوا ہوگا, کبھی لگ جاتا ہے خارش کا مرض, کیوں جی آدمی کھجاتا ہی رہتا ہے, اور کھجانے میں کیا آتا ہے, مزہ آتا ہے, کیوں جی بڑا مزہ آتا ہے, اور ایسا مزہ آتا ہے ہر بار لگا ہی رہتا ہے, کہیں میتھ میں بیٹھا ہوگا وہ وہیں اس کا ہاتھ ہی ہے نا, چلتا رہے گا نا, بڑا مزہ آتا ہے, تو کھجاتا ہی رہتا ہے کھجاتا ہی رہتا ہے, لیکن تجربہ بتاتا ہے کہ جتنا کھجاتا ہے اور اپنی خیال کو نوچتا رہتا ہے اس کے بعد جو تکلیف ہوتی ہے نا, تو بس مزہ تو آ گیا کھجانے میں, اور اس کے بعد جو تکلیف ہوئی ہے وہ اتنی انتہا درجے کی, سب کا تجربہ اس کا. تو اللہ کی نافرمانی میں مزہ یہ ہے, وقتی عارضی ہے, اور اس کے بعد جو تکلیف ہے اس کی اللہ کی فرما, اللہ سے مانگی اللہ نے حقیقی لذتوں سے آشنائی عطا فرما دے. یہ اصل لذت, اصل مزے. تو یہ اب اس کو دیکھنے کیا فرماتے ہیں, حسن بصری رحمۃ اللہ فرماتے ہیں کہ دنیا کی احانت کرو. اب آگے میں سمجھ میں, وہ جو غلط طریقے ہیں, یہ جو اللہ سے غافل کرنے والے ہیں, اللہ کی قسم یہ دنیا, یعنی اس دنیا کے اندر جو اللہ نے خواہشات ہمارے اندر رکھی ہیں ان کو غلط طریقے سے پورا کرو گے تو یہ دنیا بن جائے گی, اس کی احانت کرو گے تو یہ خواہشات جائز طریقے سے اگر پورا کرو گے, اس کی توہین کر کے اس کو روک کر اس پر لاؤ گے, پھر جو مزہ آئے گا وہ ہے اصل مزہ. इसके बाद सुनाते हैं साहबजादा, ये अक्सर अर्ज किया जाता है कि अरबी में बयान है जिसका तर्जमा उर्दू में किया मौलाना आशिक मेर की रहमतुल्लाह ने, ये अपने मुरीद को बुला रहे हैं, खिताब कर रहे हैं बड़े लाड के साथ, साहबजादा कुरान पर अमल करना तुझको कुरान के नाजिल फरमाने वाले के पास ले जाकर खड़ा कर देगा। कुरान पर अमल करना तुझको कुरान के नाजिल फरमाने वाले के पास ले जाकर खड़ा कर देगा। अल्लाह हमें भी अमल करने वाला बना दिया। ये तस्किया हो रहा है जी, ये तस्किया हो रहा है। हजरत का नाम बड़े अदब से लिया जाता है, बड़ी मोहब्बत से लिया जाता है। देखिए आज 1000 साल हो गए तकरीबन, आज तक उनकी मोहब्बत दिलों के अंदर अल्लाह ने डाली है किस बिना तक ये तालीम आता है। तो दिलों के अंदर एहतराम, दिलों के अंदर मोहब्बत, उनकी महबूबियत अभी तक है कि उनके अरशादात अल्लाह ने महफूज रखे हैं और हर जबान के अंदर इसके तर्जमे हुए हैं और ऐसी मजालस में अरशादात पढ़े जा रहे हैं जिनसे फायदा हो रहा है। इसलिए हमें मोहब्बत का तकाजा ये है कि हम उनकी अरशादात को समझें और उन पर अमल करें। जो मेहनत फरमाई उस वक्त उन्होंने, जो मजमा आपके पास था उस वक्त, उनको ये समझा रहे हैं, ये उनका तस्किया फरमा रहे हैं, ये है तसव्वुफ। उनके नफूस का तज़किया फरमा रहे हैं, ये है तज़किया। कि साहबजादा कुरान पर अमल करो, कुरान की तालीमात पर अमल करो, क्योंकि कुरान पर अमल करना कुरान के नाजिल फरमाने वाले के पास ले जाकर खड़ा कर देगा, यानी उसकी रज़ा के करीब कर देगा, उसकी खुशनूदी के करीब कर देगा, वो राजी हो जाएगा, वो खुश हो जाएगा। और सुन्नत पर अमल करना, पैगंबर सैयदना मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की हजूर में ले जाकर खड़ा करेगा। अब ये तंसील से समझा रहे हैं कि हजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत का तकाजा क्या है, कि हजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतें हमें ऐसी महबूब हो जाएं कि उस पर अमल करें। क्यों? अल्लाह ने ऐलान फरमा दिया, जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जरिए से कहलवा दिया, कुरान के अंदर कहलवा दिया कि अगर तुम अल्लाह से मोहब्बत करना चाहते हो, आप सल्लल्लाहु अलैहि वसल्लम को इरशाद सुनाया जा रहा है कि आप इनको फरमा दो, बता दो कि अगर अल्लाह से मोहब्बत करना चाहते हो तो मेरा इत्तेबा करो। कुल इन कुंतुम तुहिब्बूनल्लाह, अगर तुम अल्लाह से मोहब्बत करना चाहते हो, फत्तबिउनी, मेरा इत्तेबा करो, यानी मेरी सुन्नतों को अपनाओ, मेरी चाल चलो। अल्लाह अकबर। मौलाना फजल रहमान साहब गंज बरादाबादी रहमतुल्लाह अलैह बुजुर्ग गुजरे हैं, अगर थानी जम तो उनकी खिदमत में हाजिरी दी है, इनके उनके जमाने में जमाना पाया उन्होंने, अल्लाह वाले थे माशाल्लाह। वो उन्होंने कुछ अपने मोहब्बत के अल्फाज के अंदर कुछ तर्जमे अजीब किए हैं कुरान की आयात से। इसी को फरमाते हैं चाल चलोगे हमारी अल्लाह तुमसे प्यार करेगा। मसूम कर मुझे सही साहब याद नहीं लेकिन बड़े प्यार से तर्जमा किया, चाल चलोगे हमारी अत्तबिउनी अल्लाह तुमसे प्यार करेगा। तो अल्लाह मोहब्बत करेगा, आप अल्लाह से मोहब्बत करना चाहते हो तो ऐदान फरमा दिया है, तरीका बता दिया कि मेरे महबूब सल्लल्लाहु अलैहि वसल्लम का इत्तेबा करो अल्लाह तुमसे मोहब्बत करने लगेगा, उसी को फरमा रहे थे। कुरान और सुन्नत भी है ना, दीन नाम किसका है? कुरान। तो फरमाते कुरान पर अमल करना तुझको कुरान के नाज़िल फरमाने वाले के पास ले जाकर खड़ा कर देगा, और सुन्नत पर अमल करना पैगंबर सैयदना मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की हजूर में ले जाकर खड़ा करेगा। हजरत सल्लल्लाहु अलैहि वसल्लम अपने हल और अपनी हिम्मत व तवज्जो से बंदगान अहलुल्लाह के कुलूब से किसी वक्त हटते नहीं, ये जरा खसूसियत वाली बात है। इसी को मैंने अर्ज किया ना कि मैंने जब भी तफसील से उसने किया वो उस बयान में आपको मिल जाएगी इसकी सारी की सारी। ये बतौर खर्च याद है, अल्लाह का एक आदी निज़ाम है, एक दादी निज़ाम से हटकर अल्लाह पाक जो है किसी को खास सलाहियत अता फरमा देते हैं। अल्लाह के नबी से मौजज़ा, अल्लाह के वली से करामत। तो ये खर्क आदत है कि आ हजरत सल्लल्लाहु अलैहि वसल्लम अपने कल अपनी हिम्मत वजह से बंदगाने अहलुल्लाह के कुलूब से किसी वक्त हटते नहीं, आप ही उनको मुअत्तर तो खुशबूदार बनाने वाले हैं, आप ही उनके बातिन का तस्फिया करने वाले हैं और जीनत बख्शने वाले हैं, और आप सल्लल्लाहु अलैहि वसल्लम ही उनके लिए कुर्ब का दरवाजा खुलवाने वाले हैं, आप सल्लल्लाहु अलैहि वसल्लम ही बनाव श्रृंगार करने वाले हैं, और आप सल्लल्लाहु अलैहि वसल्लम ही कुलूब व इसरार और उनके रब अज़्ज़ो जल के दरमियान सफीर हैं। आगाज कहाँ से किया है? सुन्नत पर अमल करना, यानी ये सारी चीजें कब होंगी? जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के कदम ब कदम चलेंगे, आपका इत्तेबा करेंगे, आपके अकवाल में, आपके अफ़आल में, आपके आदात में, आपके अखलाक में, आपके किरदार में मुकम्मल, क्योंकि अल्लाह पाक ने हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को हमारे लिए एक नमूना बनाकर भेजा है, और ऐसा नमूना बनाकर भेजा है कि आप सल्लल्लाहु अलैहि वसल्लम की 24 घंटे की जिंदगी पूरी उम्मत सामने बिल्कुल साफ शफाफ वाज़ेह मौजूद है, कोई गोशा मख्फी नहीं है। अल्लाह ने ऐसा इंतजाम फरमाया है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी का कोई गोशा मख्फी नहीं है। अगर कुछ हो सकता था तो आपके घर के अंदर की जिंदगी आम लोगों से मख्फी हो सकती थी, जैसे आम है मेरी प्राइवेट जिंदगी जो घर की है, आप लोगों को किसी को उसका पता घर में क्या हो रहा है? लेकिन अल्लाह ने ऐसा फरमा दिया कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास ऐसी जमात बना दी अज़वाजे मुतहरात की के घर की जिंदगी भी उम्मत के सामने बिल्कुल साफ साफ आ गई। कोई है या नहीं? सब मौजूद, कोई चीज मख्फी नहीं, ऐसा नमूना बनाया। कोई चीज ताकि हम हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का मुकम्मल इत्तेबा करके अल्लाह के महबूब बन जाएं। سید عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں، مفہومت کروں، واقعہ تو بہت سارے ہیں، کہ گھر میں ہمارے ساتھ ہنس بول رہے ہوتے، حقیقی باتیں باری باتیں ہی بتائیں گے، آپ نے جو قصے بتایا کہانی وہ بھی بتائی ہوں گے، ازواج مطہرات کے ساتھ جو لاڈ کی باتیں ہیں وہ بھی محفوظ ہیں جی. سمجھتے کہ مفہوم جو میں آپ کر رہا ہوں کہ ہمارے ساتھ باتیں کر رہے ہوتے، ہنس بول رہے ہوتے، اذان کی آواز آ جاتی، نماز کا ٹائم ہو گیا نا، بلال نے اذان دی رضی اللہ تعالیٰ نے، ایک دم آپ کے چہرے کا رنگ متغیر ہو جاتا اور یوں ہو جاتے ہیں تو ہمیں پہچانتے ہیں، ابھی ہمارے ساتھ اتنے فری، میرے اپنے الفاظ میں ہیں فرینک، بالکل بے تکلف ہے، اور ابھی اذان کی آواز آئی ہے اور آپ کے چہرے کا رنگ ایسے متغیر جیسے ہمیں پہچانتے ہی نہیں ہے، ہر چیز کی حدود کہ اب ہاں اب علاوہ کدھر سے آ گیا، اب ادھر نہیں، ایسا نمونہ ہے دوڑ لگائی مشہور ہے، کسی بھی جا رہے تھے سید عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کے ساتھ تھی، او ایسا دوڑ لگائے کیوں جی، دوڑ کا مقابلہ ہوتا ہے نا، میاں بیوی کا مقابلہ ہے، دوڑ لگائی سید عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ آگے نکل گئے، کچھ کر دیا ہمیں، کیوں جی کیا خیال ہے، کیا حضور صلی اللہ علیہ وسلم یہ دوڑ سکتے تھے، نکل سکتی تھی آپ، اللہ کے نبی تو اللہ نے خاص طاقت دی ہوتی ہے، بعض جگہ فرمایا گیا کہ 100 مردوں سے زیادہ طاقت ہوتی ہے، عام انسان سے زیادہ، لیکن سید عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کیا ہوا کہ نکل گئی، خوش ہو گئی، میں جیت گئی، پھر ایک اور صبح دوبارہ دوڑ لگی کچھ سبتے کے بعد، پھر کوئی ایسا موقع ہو گیا، کہیں جا رہی تھی، پہلے سفر تو پیدل ہی ہوتے تھے نا، کہیں جا رہی تھی، پھر آج اور دوڑ لگاتے ہیں، اب حضور نکل گیا آگے صلی اللہ علیہ وسلم، اب وہ بھی کہہ رہا جی تو میں بدلا ہو گیا، اب ان کو تعجب ہوا کہ پہلے جیت گئی تھی، وجہ بتا دی، اب تم فربا ہو گئی ہو، پہلے سے تمہارا جسم وزنی ہو گیا ہے، ایسی بھی تکلفی کی بات ہے، ایک دفعہ پوچھا سید عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے، حبشیوں کا تماشا دیکھنا دکھا دو، حبشیوں کا دکھا دو، ایک جگہ پردے کی جگہ پر لے آئے، اور آپ تھوڑا سا آپ پیچھے کھڑی ہوگی نا، آپ نے کندھا نیچے کیا، کندھے کی اور سے آپ کو دیکھنے لگی، تو کچھ کرتب کرتب کر رہے تھے اس زمانے کے، تو آپ سے کچھ کھیل کود دو، آپ جھک گئے اور پیچھے سے کندھے سے اور سے دیکھ رہے، تھوڑی دیر غصہ ایسا، بس محمد کر رہا ہوں، عرض کیا ابھی نہیں جھکے رہے، پھر پوچھتا تھوڑی دیر کا، بس ابھی نہیں جھکے رہے، جب تک عائشہ رضی اللہ تعالیٰ نے خود نہیں کہہ دیا کہ اب بس آپ جھکے رہے، سید عائشہ صدیقہ رضی اللہ تعالیٰ فرماتی ہیں، اس کا مفہوم ہے کہ مجھے حبشیوں کے سماچے سے کوئی نسبت نہیں تھی، میں تو دیکھنا چاہ رہی تھی کہ حضور صلی اللہ علیہ وسلم کو مجھ سے کتنی محبت ہے، کتنا برداشت کرتی ہوں، मुझे नहीं पता, इसलिए मैं कहती रही। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इतना बर्दाश्त किया कि जब तक उन्होंने खुद नहीं कह दिया आप तो अब कर रहा हूँ ऐसे में ऐसे माशाल्लाह रात में पढ़ी होगी सीरत हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की, यानी एक एक चीज अब ये कर रहा हूँ कि घर के अंदर की जिंदगी भी उम्मत के सामने। अच्छा अब देखिए, एक तरफ तो ये मोहब्बत का घर, ये सारा का सारा है। एक मौका पर हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की सबसे पहली आपकी बीवी थी हजरत खदीजा रजी अल्लाह ताला अन्हा, बहुत मोहब्बत थी आपकी, उनके विसाल के बाद जिंदगी भर आप भूले और तस्करा फरमाते रहते थे। यहाँ मोहब्बत होती तस्करे भी होते हैं ना, बहुत तस्करा फरमाते और जब तस्करा फरमाते आपकी आंसू से आंसू उनकी जुदाई में टपक पड़ते। हज़रत रज़ी अल्लाह ताला आपकी बेटी ने हाथ भेजा फिदिये में अपने खामन को छुड़ाने के लिए, मशहूर वाक्य है ना बदर के वाक्य के, वो हार किनका था और खदीजा जब हार सामने आया तो खदीजा जात आ गई आंख से भी फरमाते थे। अब इससे अंदाजा लगा लें ये तबई मोहब्बतें हैं। आज कोई कहेगा लो जी बीवी को याद करके रो रहे हैं, ये अल्लाह ने तबई मोहब्बतें रखी हैं। आप सल्लल्लाहु अलैहि वसल्लम को भी मोहब्बत थी इसलिए गम था, जुदाई का गम था, जिंदगी में भूले सबका फरमाते रहते थे, याद करते थे। अब एक और दूसरी बात भी आपसे अब करता चले जाऊं, इंसान के अंदर अल्लाह ने जज्बात रखी है। सैयदा आयशा सिद्दीका रज़ी अल्लाह ताला अन्हा क्या लगी उनकी खदीजा जान उनकी शौक थी ना, शौकन है जिसको कहते हैं, शौकन के अंदर एक मादा तो होता है ना, हालांकि नहीं है अभी मौजूद। अल खदीजा जान की जिंदगी में आपने दूसरी शादी बाद में, इसकी हिकमत है और तो अल्लाह को हुक्म के बगैर कोई काम तो नहीं किया ना सल्लल्लाहु अलैहि वसल्लम ने, क्योंकि अल्लाह ने वादे ऐलान फरमा दिया कि आप अपनी अपनी खाश से बोलते भी नहीं थे, जब तक कहना चाहे इसके मतलब शादियां जो हुई हैं उसकी आज हमारे गैर पता नहीं क्या अफवाहें फैला रहे हैं, ये हिकमत अल्लाह की मसलियत थी। मैं बताना चाह रहा हूँ कि सैयदा आयशा सिद्दीका रज़ी अल्लाह ताला अन्हा भी आपको महबूब थी और हज़रत खदीजा साथ नहीं थी। अब जब हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम खदीजा रज़ी अल्लाह ताला अन्हा की तारीफ फरमाते हैं तो आपके दिल में थोड़ा सा चुभन सी होती ना, वही एक साथ एक तबई चीज है ये भी। तो एक दफा कहीं जो है ना आप सैयदा रज़ी की बर्दाश्त से बाहर बात होगी कुछ कह जाती उनकी शान में कि आप उसको क्या याद करते बुढ़िया को, कुछ अल्फाज ऐसे कह दिए मगलूब हो गई अपने अंदर के जज्बे से। अब इतनी मोहब्बत का साथ अभी पहले अर्ज किया, जब खिलाफ बोली तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम चेहरा मुबारक गुस्से से सुरख हो गया। खबरदार कि उनके खिलाफ की बात थी, हदूद बता रही मोहब्बत अपनी जगह पर लेकिन उसकी भी कदूर। तो अर्ज ये कर रहा कि हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की पूरी जिंदगी 100% उम्मत के सामने मौजूद है हमारी तरबियत के लिए, इसीलिए हमें सिखाया गया इत्तबा। यहाँ उसी का इशारा फरमा रहे हैं कि सुन्नत पर अमल करना पैगंबर सैयदना मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के हजूर में ले जाकर खड़ा करेगा। और आ हजरत सल्लल्लाहु अलैहि वसल्लम अपने हल अपनी हिम्मत और तवज्जो से बंदगान अहलल्लाह के कुलूब से किसी वक्त हटते नहीं है, ये बतौर खरक़ आदत अल्लाह ने आपको एक सलाहियत अता फरमाई।
آپ ہی ان کو معطر خوشبودار بنانے والے ہیں، یعنی جو آپ صلی اللہ علیہ وسلم کے طریقے پر چلے گا اس کا باطن معطر ہوگا، خوشبودار ہوگا، آپ ہی ان کے باطن کا تصفیہ کرنے والے ہیں، یعنی سنت پر چلیں گے ہمارے اندر کا تصفیہ ہوگا، صفائی آئے گی، آپ صلی اللہ علیہ وسلم ہی ان کے قرب کا دروازہ کھلوانے والے ہیں، یعنی آپ صلی اللہ علیہ وسلم کے اتباع سے ہی اللہ کی رضا کے ہم قریب ہوں گے. بڑا کل جائے خلاف سنت چل کر قرب کا دروازہ ہرگز ہرگز نہیں کھل سکتا. آپ ہی بناؤ سنگار کرنے والے ہیں، یعنی سنتوں پر عمل کریں گے تو ہمارا باطن بنے گا، سنورے گا، سجے گا. اور آپ صلی اللہ علیہ وسلم ہی قلوب و اسرار اور ان کے رب عز و جل کی طرف کے درمیان سفیر ہیں. جب تو آپ صلی اللہ علیہ وسلم کی طرف ایک قدم بھی بڑھے گا تو آپ صلی اللہ علیہ وسلم کی مسرت بڑھے گی. حضور اکرم صلی اللہ علیہ وسلم کی خدمت میں امت کے اعمال پیش کیے جاتے ہیں. جب پتہ چلتا ہے کہ میری امت ہی میرے اتباع کر رہے ہیں تو آپ کی مسرت بڑھتی ہے، اور جب یہ پتہ چلے خلاف کر رہے ہیں تو پھر رنجیدہ ہوں گے نہیں ہوں گے. اسی پر یاد آ گیا ایک واقعہ ہندوستان کا. ہندوستان کے ایک شخص نے حضور اقدس صلی اللہ علیہ وسلم کی مدح میں فارسی میں نعت لکھی. فارسی میں ہندوستان کے شخص نے حضور صلی اللہ علیہ وسلم کی مدح میں بہت ہی پیاری بہت ہی. ایران کے ایک شخص نے وہ سنی پڑھی تو اس کے دل کے اندر ایسی ایک چاہت پیدا ہوئی کہ جس نے حضور کی شان میں نعت لکھی ہے میں جا کے اس کی زیارت کروں. شوق کی بات ہے نا، محبت کی بات ہے نا، حضور اقدس صلی اللہ علیہ وسلم کی محبت کی بات ہے. اس نے سفر کیا، سفر پہلے پسان ہوتے تھے جی، آج کی طرح نہیں ہے کہ ہوائی جہاز سے یا گاڑی سے، پہلے زمانے کے سفر، سفر کیا مشقتوں کا سفر، وہ پہنچ گیا. اب جس کے تعلق سے وہ اس کی نعت پڑھ کر ایک دل کے اندر اس کی محبت معجزن ہوئی اور اس نے سفر کیا اور ذہن میں خاکہ بنا لیا ہوگا کہ جس نے حضور اکرم صلی اللہ علیہ وسلم کی نعت لکھی ہے وہ کیسا ہوگا. وہاں جب پہنچا دیکھا کہ حجام اس کی داڑھی موڑ رہا، حجام اس کی، حجام سے کیا کرا رہا وہ، صدمہ ہوا، سخت صدمہ ہوا. وہ تو ایک تاثر لے کر ہے کہ جو حضور صلی اللہ علیہ وسلم کا مدعا ہے اس نے حضور کی صورت بھی بنائی ہوگی اور یہاں اس کو الٹ معاملہ، وہ داڑھی کٹا رہا ہے. تو اس نے جو ہے ساتھی کا مکالمہ میں مفہوم کر رہا ہوں کہ یہ کہہ کہہ کے آقا داڑھی کٹوا رہا ہے، یعنی حضور صلی اللہ علیہ وسلم کی مدح میں نعت اتنی پیاری لکھی ہے اور تو کیا کر رہے. شوق پہنچا نفس ہمارا اتنا غالب ہے، اللہ ہم سب کو نفس کی دشمنی کو سمجھنے کی توفیق عطا فرمائے. کتنے غلط سے غلط کام کر لو ہمارا نفس ہمیں گرین سگنل دے دیتا ہے، تاویل کر دیتا ہے. تو اس شاعر نے، اس نعت لکھنے والے نے، اس کے نفس نے ابھر کے کیا کہا جو اکثر ہم دیا کہہ دیتے ہیں کہ میں داڑھی کٹوا رہا ہوں کسی کا دل نہیں دکھا رہا. کیا تعلیم کی کہ داڑھی کٹوا رہا ہوں کسی کا دل نہیں دکھا رہا. کیسا ظالم ہے نا، داڑھی کٹائی کیا ہوا تو کسی کا دل نہیں دکھا رہا، کسی کا دل نہیں توڑا. مفہوم عرض کر رہا ہوں. وہی بندہ عجیب تھا، اس نے کہا ارے تو کیا رہا کسی کا دل نہیں دکھا رہا، تو اتنا بڑا دل دکھا رہا ہے جناب رسول اللہ صلی اللہ علیہ وسلم کا دل دکھا رہا ہے. تو کہہ رہا ہے دل نہیں دکھا رہا کسی کا. ایسی اس نے دل سے بات اس کی نکلی تھی کہ اس کے دل میں اثر کر گئی، اس نے حجام کو روک دیا کہ بھائی بس
उसने कहा अल्लाह तेरा भला करे, तूने मेरी मेरी आंखें खोल दी, अब आज की बर्दारी मैं बताऊंगा। इस वाकई तो आप सल्लल्लाहु अलैहि वसल्लम तक हमारे अमाल पहुंचते हैं और पता चले कि हम ऐसे खिलाफ सुन्नत खिलाफ शरीयत चल रहे हैं, तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को हम रंज पहुंचाने वाले हैं। यहाँ फरमा रहे हैं जब तू आपकी तरफ एक कदम भी बढ़ेगा तो आप सल्लल्लाहु अलैहि वसल्लम की मुसर्रत बढ़ेगी। वे बढ़ना क्या है, जितना सुन्नतों पर आते चले जाएंगे जनाब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मुसर्रत बढ़ती चली जाएगी। अच्छा, आगे फरमाते हैं जिस शख्स को ये हाल नसीब हो, क्या हाल, आप सल्लल्लाहु अलैहि वसल्लम की करीब होता जाए यानी आपकी सुन्नतों को अपनाता चला जाए, तो उस पर वाजिब है कि शुक्र करे। इस पर क्या करे, शुक्र करे, और शुक्र के अलावा क्या है, उसकी अताअतें बढ़ जाए, ये है शुक्र। और इसके अलावा तो खुश होना हवसी हवस है। कौन फरमा रहे हैं, शेख अब्दुल कादर गिलानी रहमतुल्लाह, आज से हजार साल पहले कि वैसे खुश होना अगर अताअत नहीं बढ़ी, इत्तबाए शरीयत नहीं बढ़ा, इत्तबाए सुन्नत नहीं बढ़ा, तो खुश होना क्या हवस ही हवस है। जहल शादमान होता है जहालत की वजह से खुश है। अल्लाह हमें भी समझ अता फरमा दे, इंशाल्लाह बात तो आगे भी चलती रहेगी। तो ये जो हम इस मजलिस के अंदर अर्ज किया जाता है कि अल्लाह वालों के मलफूजात पढ़ते हैं, इरशादात पढ़ते हैं, इसलिए कि जो हमारा मकसूद इस तसव्वुफ से है, सूफी दिल की सफाई से है, तस्किया दिल, तसव्वुफ दिल का तस्किया है, और दिल का तस्किया ये है कि ऐसी नफ्स की अलाइशों से पाक हो जाए कि शरीयत महबूब हो जाए, सुन्नत महबूब हो जाए, उसके जगह रह न सके। आप सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत दिल में ऐसी घर कर जाए कि आप सल्लल्लाहु अलैहि वसल्लम की एक कदा ऐसी महबूब हो जाए, शक न रहे, अंदर हिम्मत आए, कुव्वत आए, सुन्नतों को अपनाने की, शरीयत पर चलने की। और इसी के लिए हमारा दिल बैठना है, ये जिक्र भी इसीलिए है। अभी हम जिक्र की मशक कर लेते हैं, ये जिक्र भी, ये इलाज का एक तरीका ये भी है, अल्लाह की याद से दिल के अंदर शफाफत आएगी, लताफत आएगी, पाकीदगी आएगी, नूरानियत आएगी, दिल को रूहानी खजा मिलेगी, दिल की हिम्मत बढ़ेगी, दिल के अंदर कुव्वत बढ़ेगी, किसकी, अताअत की, अल्लाह की हर अताअत की, हर सुन्नत को अपनाने की। अल्लाह हमें इसकी तौफीक अता फरमा दे। हमारे यहाँ चूंकि जिक्र कल्बी की, जिक्र खफी की मशक है, दिल में चुपके चुपके अल्लाह को याद करना, और इसका मुस्तकिल हुक्म भी है, वज़्कुर रब्बका फी नफ्सिका तदर्रुअन व खीफतन व दून अल-जहर मिन अल-क़ौल बिल-गुदूब वल-असाली वला तकुन मिन अल-गाफिलीन। फरमाया जा रहा है अपने रब को अपने जी में याद कर, यानी दिल के अंदर आजिज़ी के साथ और पुकारे बगैर, यानी चुपके चुपके, और सुबह भी याद करो, शाम भी याद करो, कसरत से याद करो, और गाफिलीन में से न हो। तो दिल को गफलत से बेदार करने के लिए कुरान एक इलाज ये भी बता रहा है कि दिल में चुपके चुपके कसरत से अल्लाह की याद बता लो, क्योंकि अल्लाह फरमा रहे फज़कुरूनी अज़कुरुकुम, जब तुम मुझे याद करोगे मैं भी तुम्हें याद रखूंगा। हमारा याद करना अल्लाह के नाम के साथ है, वह कृष्ण रब्बी का वह तबत्तन एले ही तब्तीला, फरमा रहे हैं रब को उसके नाम से याद करो, तबारा कस्म रब्बी का, कि रब का नाम बड़ा मुतबर्रक नाम है। तो दिल की जो इस्लाह चाहते हैं, दिल में हिम्मत चाहते हैं, दिल में कुव्वत चाहते हैं, शरीयत पर चलने की इस्तेदाद चाहते हैं, सलाहियत चाहते हैं, गुनाहों को छोड़ने की हिम्मत चाहते हैं,
نفس کے آپ کو جو مجبور مغلوب ہو جاتے ہیں, اس کو مغلوب کرنے کی ہمت چاہتے ہیں, طاقت چاہتے ہیں, اس کا علاج یہ بتایا جا رہا ہے کہ دل کے اندر جو ہے ہم اللہ کی یاد کو اللہ کے نام کی تکرار سے بسا لیں. یہ تصور کا ذکر ہے, یعنی تصور سے دل پر لفظ لکھیں اللہ, اس میں راضی ہے تبارک اسم ربی کا, یہ متبرک نام تصور سے لکھ لیں جو رنگ جس کو اچھا لگے, اور تصور سے دل میں تکرار کریں اللہ 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 اللہ. یہ تکرار اتنی کرنی کہ جس کا نام لے رہے ہیں, جس کو یاد کر رہے ہیں, جس کو پکار رہے ہیں, اس کا دھیان خیال ہماری دل و دماغ میں رگ رگ ریشے میں ایسے سما جائے کہ تنہائیوں میں بھی ایسا یاد رہے جو اس کی نافرمانی سے روک دے, حرام کاموں سے روک دے. اب اس کی تھوڑی جلد کی مشق کر لیتے ہیں, لیکن تبتر کے ساتھ. یہاں تو ہم تعلیم کے لیے, ترغیب کے لیے جمع ہوئے ہیں. جو اصل ذکر ہے, جو جس سے ہمارے دل کی اصلاح میں مدد ملے گی, وہ ہم نے روزانہ کے اپنے معمولات میں کچھ وقت نکال کے اس کی مشق کرنی ہے. تصور کی آنکھ سے دل پر دیکھیں لفظ اللہ, اور تصور کی زبان سے دل میں تکرار کریں اللہ 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 اللہ. اور اللہ سے مانگے, جس سے مقصود ہے دل میں شفافت, دل میں پاکیزگی, دل میں قوت ہمت اللہ ہمیں عطا فرما دے. اب تھوڑی دیر کے لیے اس کی مشق کر لے جی.
سیدنا و مولانا محمد وعلى آل سیدنا و مولانا محمد واصحاب سیدنا و مولانا محمد بعدد كل ذرة عطا الف الف مرة يا اول الاولين يا آخر الآخرين يا ذا القوة المتين يا راحم المساكين يا ارحم الراحمين يا حي يا قيوم لا اله الا انت برحمتك نستغيث أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين اللهم لا تكلنا إلى أنفسنا طرفة عين اللهم لا تكلنا إلى أنفسنا طرفة عين اللهم لك الحمد وإليك المشتكى وبك المستغاث وأنت المستعان لا حول ولا قوة إلا بالله الذي إليه. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. اللهم ارزقنا حبك وحب من يحبك وحب عمل يبلغنا إلى حبك. اللهم تحفظ قلوبنا عن النفاق, اللهم تحفظ قلوبنا عن غيرك ونظر قلوبنا بنور معرفة واليقين. اللهم سلمنا وسلم ديننا وسلم إيماننا وسلم إسلامنا وثبت أقدامنا وانصرنا على القوم الكافرين. اللهم إنا نسألك سعادة الدارين ونعوذ بك من شقاوة الدارين. اپنی اپنی جائز حاجتیں دلی دل میں اللہ سے مانگ لیں گے. اللهم انا نسالك من خير ما سالك من حبيبك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذك من حبيبك وحبيبك محمد صلى الله عليه وسلم، وانت المستعان وعليك البلاء، ولا حول ولا قوه الا بالله العلي العظيم. وصلى الله تعالى على خير خلقه سيدنا محمد وآله وصحبه أجمعين برحمتك يا أرحم الراحمين.